رسالت
یا رسول اللہ،
نعرہ حیدری
یا علی،
حسینیت
زندہ باد،
حسینیت
زندہ باد،
یزیدیت
مردہ باد،
صلی اللہ علیہ محمد و علی. بسم الله الرحمن الرحيم، انما يريد الله ليذهب عنكم الرجس اهل البيت ويطهركم تطهيرا Our topic was how can we discover hidden powers of our mind and our soul. Because the best blessing given by Allah subhanahu wa ta'ala is your mind, your brain. Today scientists, after research, they are telling us mostly 90% people, they are using 1% their mind. Only 1%. Mind is the best blessing. You can change your life. You can change lives of others people. You can improve many millions of people if you are using your mind power. As we told you, according new research, mind has power that you can cure terrible diseases by power of your mind. As I told you, in USA, more than 40 institutes in universities and colleges, mind and body medicine, or body and mind medicine. Your mind has power. You can cure even terrible disease of cancer by using meditation. And Islam is giving very, very important for the meditation. As I told you last night, 2 rakat namaz with meditation. 2 rakat namaz with full concentration. 2 rakat namaz with full huzur-e-qalb. It's only you are speaking with your Allah. If you recite 2 rakat namaz, it is guarantee from our Prophet sallallahu alaihi wasallam. You will enter in heaven. Heaven is for you. Only 2 rakat namaz. And same another hadith I told you, at-tafakkur sa'atin khayru min ibadati sab'in sana. 1 hour, only 1 hour thinking is more better than 70 years worship. So Quran is giving very, very important to your mind. But unfortunately, we are not using our mind. Within 1 year, 1 month, how many hours you are thinking? 0. That's why we are involved in 1,000 problems. You can solve your problem, you can solve the problems of society, you can solve problems of others if you use your mind. Today I am giving you one new technique. How you can use your mind. How can you change your life? You can improve your life by using your mind. You will be unique. Nobody will be like you if you are using your mind. You will be more successful in life, in each and every field. Which field you want success? If you are using your mind. Mind is most important. Mind is most valuable thing in your body. Now I am giving you one technique. It's very important. How you use your mind? Is goal setting. Start learning goal setting. The goal setting is a very wonderful, lovely subject. And many people have done research, they have done doctorate, they have done PhD in goal setting. What is the goal setting? Goal setting means making muscles of your brain. As you are going to gym, making your muscles of your arm. Goal setting means making muscles of your brain, using your brain. What is the goal setting? Only 3% people in the world, they are making goal setting. And they are highest level. They are scientists, they are professors, they are doctors, they are unique, they are successful. Only 3% people in the world, according to research, they have the goal setting. Other people are without goal setting. Now, what is goal setting? What is the importance? Best university of the world, Harvard University, they have done this experiment in one class. Only 3% students, they made goal setting. What is our goals in our future? They were not very sharp in the schools. Their marks were 50, 55, like that. In that university, there were some students, their marks were 80%, there were 70%, very intelligent, very hard worker. But these students were without goal setting. Only 3% students, they make their goals. This is my goal after 1 year, this is my goal after 1 month, this is my goal after 2 years, these are my goals. So what is the result? The result was very lovely, very important, very amazing. What they have seen? Only 3% people, they have done goal setting. They were not very sharp. They were not very intelligent. They were not most hard worker. They were ordinary students, 50%, 60%. But in practical life, the research told that these 3% students, they went 10 times more higher all other students in each and every field. In job-wise, they were 10% higher. In salary, they were 10% higher. In every field. So this is the power of goal setting. Goal setting means making muscles of your brain. If your life is without goal setting, means really you are not using your mind. Sallu ala nabi. The goal setting is a very vast subject. It's not possible in 1 hour. It takes 5-6 hours, one seminar, to understand. There's some techniques. But really, goal setting will change your life. You will be new person. You will be unique. You will be super. Nobody can defeat you. If you learn this technique, it's actually thinking. Yes, Prophet said, as Quran said, تَتَفَكَّرُونَ فَلَا يَكُلُونَ. The goal setting means using your mind. 1 hour using your brain and making muscles of your brain. So I am giving you homework. Giving you some hints. Tomorrow you make some goal setting. Okay? Are you ready? Salam ala Nabi. And really, goal setting will increase your life. Do you know why people are very soonly going to death? Because they haven't any aim, any goal. Oh, I have done this and then now I am retired. This retirement is killing yourself. There is no retirement in Islam. اُطْلُبُ الْعِلْمِ مِنَ الْمَحَدْ إِلَى الْلَّهَدْ. Up to grave you take knowledge. Take knowledge. There is no retirement in Islam. Retirement means killing. Do you know why? Any faculty when you are not using, you are losing that faculty. This 100% correct formula. Any faculty. For example, why old age? People retire, they are losing their memory because they are not using. If you are not using any faculty, you will lose it. But look our ulama, our maraja, up to age of 100 years, they have short memory because they are using it. When you are using, you are not losing. So no retirement. Goal setting increase your life. Goal setting give you happiness. Goal setting give you power. Goal setting give you energy. By goal setting, you can discover hidden powers of your mind. Sallu ala Nabi. Now this is the homework for you, all of you. Make 10 goals, spiritual goals. Most important goals are spiritual, because the spiritual goals are for this world and also after here. Make 10 goals, spiritual goals. Think, just start thinking now. Make 10 goals. And I am giving you a technique. Do you know how you use your mind? Allah subhanahu wa ta'ala has created us in a lovely way. There is connection of your hand and your brain. Bismillahirrahmanirrahim. Noor wal kalam. Allah is taking oath of pain. There is importance of the pain. If you want thing, first you take pen in your hand. And when you take pen and write on paper, then your brain will start working. It's lovely connection with pen and your brain. With hand and your brain. Take pen. and paper and think, I write it. 10 spiritual goals I have to achieve in my life. And the most important goal, I'm telling you, even it is your homework, should be my best spiritual goal in my life is ziyarat of Imam Zamana Jalallahu Ta'ala. Should be. That is impossible. So make 10 spiritual goals. And after that, 10 family or social goals. How you are helping your family. How you are helping your community. Make 10 special goals for society. And then again, 10 special goals for your health. Because health is important. If you are losing health, you can't do anything. Not spiritually, you can't do anything. Not physically, not worldly, not privately. The health is important thing. People are not giving important the health. They are losing, they have the cholesterol, they have the blood pressure, because they have not no goals for the health. Make 10 goals for your health. And then again, make 10 goals for charity. Means sadqa jariya. 10 goals for sadqa jariya. The investment forever. This investment, when you will die, everything will be remain here. Make 10 goals after here, life after here. This life is for more than, not more than 100 years in this time. 100 years, 90 years. But the life after here is forever. Not 100, not million years, not billion years. وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَى. Life after here is forever. Make 10 goals for investment, akhirah. For akhirah, for sadqa jariya. And then, make 10 goals. Financially, you should be free. When you are financially free, your brain is free. If you are, you haven't financially freedom, then you have every time tension, problem, loan, this thing, other thing. So make 10 goals. How you get freedom. Financially, you are not needy. You are free. You are helping others. Make 10 goals. Financially. And then, also we need fun, enjoyment, spiritual enjoyment, physical enjoyment. Islam is not saying the enjoyment is haram. Mizahul mu'min ibadah. This is the ibadah. If mu'min, you make mu'min happy, this is ibadah. Make 10 goals. The best goal, for example, swimming is mustahab. Learning swimming. Like this type of thing is the fun and also mustahab. Make 10 goals for these things. Why I'm telling you this thing? Do you know what is the ahdina sirat al-mustaqim? Make 10 goals in education. Education is very important thing. Without any education, you are nothing. So these 10 goals means making muscles of your brain. You will think, make 10, right? 10 goals education. At least every moment should take PhD in good subject. Because you are followers of Imam Ali. You should be doctor in one field. It's not impossible. Because we are not using our brain. Do you know why I'm telling you these things is very important? Because every namaz we are saying, Ahdina Sirat al-Mustaqim. Ahdina Sirat. What is Sirat al-Mustaqim? For the one person in his spirituality, he is in a high level. But financially, he is needy. He's not satisfied. This is not a successful man. What is success? Success means Ahdina Sirat al-Mustaqim means successful person. If you are successful in one field, in education, you are doctor. But your wife is abusing you. Your children are not listening to you. You are not successful. Because you haven't given time to another important factor of your life. The success means these seven fields. If you are success, spiritually success, in education success, in social life you will be successful. In these all seven area, if you are successful, it means ahdina sirat al-mustaqim. No, you are sirat al-mustaqim. Look, there are many very good pious people, but they are failure. Their children are not pious. They are not good. Why? They have missed these things. Proper goal setting means make goal setting for your education, make goal setting for your financial, Make goal setting for your family. Make goal setting for your social life, your nation, your community, your relative, and also social, and also education. These all areas are important. Sallu ala Nabi. ये गाड़ी गलत पार्क है UZZ678 सल्लु अला नबी यानी इस्लाम ये नहीं कहता कि सिर्फ आखिरत में कामयाबी दुनिया में फेलियर हमारी नाकामी का सबब ये कि अहदे नसरात अल मुस्तकीम को हमने समझा नहीं है सिरात अल मुस्तकीम ये नहीं कि सिर्फ हम नमाजी बन जाए नेक बन जाए बच्चों को फिक्र ना करें ये नहीं कि सिर्फ बच्चों की फिक्र करें हम खुद स्पिरिचुअली जीरो हों नहीं ये सात एरिया में अगर आप कामयाब हैं तो आप हकीकी कामयाब हैं फाइनेंशियली भी आप कामयाब हो सेहत के एतबार से भी आप कामयाब हो एजुकेशन में भी आप कामयाब हो बच्चों की तरबियत में भी आप कामयाब हो आपके रिलेशन जो है वो भी अच्छे हो सब लोग आपकी इज्जत करें आपसे मोहब्बत करें आप अपनी कौम के लिए भी कुछ काम करें और इसी तरह से आखिरत को भी ना भूले आखिरत को भी आप आबाद करें और कुछ ऐसे काम करें जो सदके जा रही हो सलावत पढ़ी मोहम्मद یقین جانیے گول سیٹنگ ایسا عمل ہے ایسا فن ہے جس سے انسان کی زندگی میں بڑی تبدیلی آتی ہے کیونکہ برین کو یوز کرتے ہیں ہمارے علماء مراجع 100 سال تک کی گول سیٹنگ کرتے ہیں اگر 100 سال زندہ رہے حدیث میں ہے کہ جب بھی پلاننگ کرو دنیا کی تو 100 سال عمر سمجھو کہ 100 سال تک میں زندہ رہوں گا اور جب آخرت کی پلاننگ کرو تو سمجھو میں کل مر جاؤں گا سلوات پڑھی محمد و آل محمد پلاننگ میں دیر نہ کرو اور جب دنیا کی پلاننگ کرو حدیث کے لیے 100 سال کی پلاننگ ہونی چاہیے ہمارے مہاراج 100 سال تک اگر ہماری زندگی رہی تو ہم یہ کتابیں چھاپیں گے یہ مسجدیں بنائیں گے یہ پلاننگ ہونی چاہیے اور جب یقین جانیے یہی تو نیت ہوتی ہے آپ کی نا نیت مومن افضل من عملہ آپ کو پتا ہے اچھے کام کی آپ نے ابھی نیت کر لی ابھی آپ کو ثواب مل جائے گا چاہے آپ عمل کریں یا نہ کریں صلوات پڑھی محمد و آل انشاءاللہ آپ بھی کوشش کریں گول بنا کل میں اور ٹیکنک بتاؤں گا گول سیٹنگ صرف یہ نہیں کہ لکھنا پھر اس میں کامیابی کیسے حاصل کریں اصل فن یہی ہے اصل ٹیکنک یہی ہے آپ نے 10 گول لکھ لیے اب یہ گول حاصل کیسے کریں گے حاصل کرنے کے لیے کئی ٹیکنالوجی ہیں جن کو آپ نے سمجھنا ہوگا اور ان کے ذریعے سے آپ جلدی اپنے گولوں میں کامیاب ہو سکتے ہیں اگر وہ ٹیکنالوجی نہیں ہوگی تو صرف آپ لکھ لیں گے صرف ایک بتا دوں کہ جو بھی گول آپ سیٹ کریں اس کے بعد دو چیزیں بہت ضروری ہیں دو بہت چیز بہت اہم ایک کیلکولیشن کریں کہ یہ گول حاصل کرنے میں ٹائم کتنا لگے اور صحیح کیلکولیشن ہو کیلکولیشن کے بعد اب آپ نے کیلکولیٹ کرنا ہے یہ گول ہے سال میں مجھے اس سال میں اس گول کو حاصل کرنے کے لیے کتنے گھنٹے چاہیے 400 گھنٹے چاہیے اب 400 کو ڈیوائیڈ کریں کہ میں اگر روزانہ 2 گھنٹے خرچ کروں گا تبھی یہ گول حاصل کروں گا اگر آج میں نے 2 گھنٹے خرچ نہیں کیے تو رزلٹ نہیں ملے گا ہفتے کا رزلٹ میں فیلیور مہینے میں فیلیور سال میں بھی اگر گول میں ٹائم لمٹ نہیں کریں تو پوری زندگی آپ نہیں کر سکیں گے سر بات پڑھی محمد والے اس میں ٹائم والعصر اس کے لیے اللہ نے قسم کھائی ہے ٹائم کی ٹائم سیٹنگ بہت اہم ہے اور اس کے بعد سستی ہے جہالت ہے دوست ہے جو رکاوٹ بنتے ہیں تو دوسری چیز فائنڈ آؤٹ آپ نے کرنی ہے کہ آپ کے ان گول میں کلر کون ہے رکاوٹ کون ہے بیریئر کون ہے اس کو آپ نے دور کرنا ہے کہ ٹائم کلر کون ہے کون سی چیزیں رکاوٹ ہیں اس کے لیے الگ الگ ٹیکنک آتی ہیں کہ ان رکاوٹوں کو آپ نے ہٹانا ہوگا صلوات پڑھی محمد والے محمد بارے دیگر سلوات تھوڑا سا آگے آ جائیے تاکہ بعد میں مومنین نے درخواست کی ہے کہ کچھ لوگ پھر باہر بیٹھ جاتے ہیں سلوات کر کے تھوڑا سا آستے سلوات میں یہ گول سیٹنگ بہت بہت امپورٹنٹ ہے خصوصاً یہاں جو نوجوان بچے رہتے ہیں اور یہ جو مہنگے مہنگے اسکول ہوتے ہیں جو بہت پیسے لیتے ہیں لیڈرشپ سکھاتے ہیں اس میں کچھ نہیں ہے گول سیٹنگ ہی کا فن سکھاتے ہیں اور گول سیٹنگ واقعاً ایک عظیم ٹیکنک ہے جس کے ذریعے سے آپ عظیم کامیابی حاصل کر سکتے ہیں. آئیے اہل بیت کی اس آیت پر چلتے ہیں. بسم اللہ الرحمن الرحیم. انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. دیکھیے اہل بیت وہ ہستیاں ہیں کہ کوئی ایسی چیز نہیں جو اہل بیت نے ہمیں نہ بتائی ہو, اور ہماری ضرورت کی وہ چیز, ہر ضرورت کی چیز اہل بیت نے بتلائی. یہ ہم ہیں جو اس پہ عمل نہیں کرتے. دنیا میں کامیابی اہل بیت کے در پہ, آخرت کی کامیابی اہل بیت کے در پہ, اسپرچولی کامیابی اہل بیت کے در پہ, فائنینشلی اہل بیت کے در پہ ہم عمل نہیں کرتے. آپ سن کے حیران ہو جائیں کہ مولا علی نے آج سے 1400-1500 سال وہ چیزیں بتائیے جو آج جا کے لوگوں کو سمجھ میں آئی ہے. ان بڑے بڑے ملکوں میں, بڑے بڑے ترقی یافتہ ملکوں کو اب سمجھ میں آئی ہے. لہذا جو بھی ملنا ہے اہل بیت کے در سے ملنا ہے. اسی لیے دیکھیے دعا بھی ہے, دعا توسل. آج دعا توسل بھی پڑھیں گے, کیونکہ اسی لیے حکم ہے کہ جب بھی دعائیں مانگے تو اہل بیت کے ذریعے سے مانگے. لوگ اعتراض کرتے ہیں نا کہ تو آپ اہل بیت کا واسطہ کیوں دیتے ہیں, یہ شرک ہے, کفر ہے, یہ جہالت ہے ان لوگوں کی, دشمنی اہل بیت کی. قرآن میں صاف لکھا یا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. خدا تک پہنچنے کے لیے وسیلے کو تلاش کر. دارے کوئی خدا تک پہنچ نہیں سکتا, خود خدا کہہ رہا ہے کہ وسیلے کو تلاش کرو. اور ہمارے پیارے پاک نبی صلی اللہ علیہ وسلم جب بھی دعا مانگتے تھے تو وسیلے کے ذریعے سے. یہ شیعہ سنی کتابوں میں موجود ہے, بیمار آ گیا, حضور پاک نے دعا مانگی. کس طرح سے دعا مانگتے تھے؟ اللہم ارحم علی فلان بحق علی. خدا اس بیمار پہ رحم فرما علی کے صدقے. مسافر آ گیا, دعا کے لیے ہاتھ بلند کی, اللہم ارحم علی فلان بحق علی, میرے اللہ اس مسافر کا سفر بے خطر فرما علی کے صدقے میں. کوئی قرض دار آ گیا, اللہ کے رسول میرے لیے دعا کریں, دعا کے لیے ہاتھ بلند کی, اللہم ارحم علی فلان بحق علی. جب بھی دعا مانگتے ہیں علی کا واسطہ دے کے دعا مانگتے ہیں. تو اب آپ کو پتا ہے کہ قرآن کی سورہ بھی ہے سورہ منافقون, کہ حضور پاک کی دربار میں بیٹھنے والے سب مومن نہ تھے. اگر سارے مومن ہوتے تو سورہ منافقون نازل ہی نہ ہوتے. پورا سورہ نازل ہوا ہے تو کچھ مومن بھی تھے, کچھ منافق بھی تھے. منافق کسے کہتے ہیں؟ جو دل سے نہ پیارے پاک نبی کو مانتے تھے, نہ مولا علی کو مانتے تھے, نہ خدا کو مانتے تھے. تو ان میں سے کتابوں میں ہے, شیعہ سنی کتابوں میں ہے, کہ دو شخص بیٹھے ہوئے تھے آپس میں, کہنے لگے کہ یہ کہاں کا انصاف ہے, جب بھی حضور پاک دعا مانگتے ہیں تو علی کا نام لیتے ہیں, کبھی تو ہمارا نام بھی ہوتا چاہیے, ہمیں کبھی دعا میں شامل نہیں کرتے. تو دوسرے صاحب کا کلمن تھے, اس نے کہا گھبرانے کی بات نہیں ہے, کیا گھبراتے کیوں ہو تم, جلدی مایوس ہو جاتے, جب علی بیمار ہوں گے تو ہم ہی کام آئیں گے. اب اس نے یہ کہا اللہ کی مصلحت, کچھ ہی دنوں کے بعد مولا علی بیمار ہو اور دعا کی بھیک مانگنے کے لیے پیغمبر پاک کے پاس آئے. اللہ کے رسول مولا علی کہتے ہیں میں بیمار ہو گیا ہوں, میرے لیے دعا مانگے. اور یہ بھی عجب اتفاق ہے کہ حضور پاک کی دربار میں ان دونوں کے سوا تیسرا کوئی تھا بھی نہیں. اب یہ ایک دوسرے کو دیکھ رہے ہیں کہ دعا میں یا نبی تیرا نام لیں گے یا میرا نام لیں گے. علی خود بیمار ہے, اب علی کا نام تو نہیں ہوگا. لہٰذا یہ بڑے خوش تھے, ادھر سے پیارے پاک نبی نے دعا کے لیے ہاتھ بلند کیے, ان دونوں کے کان بھی کھڑے ہو گئے. پیغمبر نے فرمایا اللہم ارحم علی علی بحق علی. اب ان کو تعجب ہوا کہ رسول خدا نے یہ کیا کہہ دیا, اے خدا علی پہ رحم فرما علی کے صدقے میں, ہمارا نام نہیں آیا. اب جو دلوں میں بغض تھا وہ زبان پہ آ گیا, کہا اللہ کے رسول یہ کہاں کا انصاف ہے, دوسرا بیمار ہو تب بھی علی کا نام, آج علی خود بیمار ہے تو بھی دعا میں علی کا نام. حضور پاک نے سمجھ لیا ان کے دلوں میں نفاق ہے, علی سے بغض ہے. فرمایا تم علی کی بات کرتے ہو, میں جب اپنے لیے دعا مانگتا ہوں تب بھی علی کا واسطہ دے کے دو. سلوات پڑھی محمد والا. اہل بیت, اہل بیت جن کے پاس ہے ان کے پاس ہر چیز ہے. نعمت ہے عظیم الشان, 12 امام 4 معصومین. کون سی چیز ہے جو اہل بیت نے نہیں بتلائی؟ میں ابھی کی ریسرچ بتاتا ہوں. کئی دنیا کی بڑی یونیورسٹیوں نے یہ بڑی زبردست ریسرچ کی. آپ کو پتا ہے کہ اب تک بھی یہ چل رہا ہے IQ ٹیسٹ ہوتا ہے بڑے بڑے جاب کے لیے. IQ کیا ہے؟ انٹیلیجنٹ کوشنٹ. انٹیلیجنٹ کوشن یعنی اس کی انٹیلیجنٹ کتنا ہے, معیار کتنا ہے, ناپتے ہیں انٹیلیجنٹ کوشن. بڑے بڑے ٹیسٹ ہوتے ہیں بڑے بڑے جابس کے لیے, نیشنلٹی کے لیے. IQ پوری دنیا کی یونیورسٹیاں IQ ٹیسٹ پر لگی ہوئی. لیکن اب کیا ہوا लोगों ने दुनिया की यूनिवर्सिटियों ने चीज देखी, एक बंदे का आईक्यू बहुत हाई है, बहुत होशियार है, पूरी दुनिया में नंबर वन इंजीनियर है। पता चला कि बाद में उसने खुदकुशी कर ली। ये क्या हो गया? इतना उसका आईक्यू ज्यादा था, पूरी दुनिया में नंबर वन था। ऐसी चीजें ईजाद की कि कोई किसी ने ईजाद नहीं की, मगर उसने पता चला खुद को मार दी। फिर देखा कि कोई साइंसदान है, नई नई चीजें बनाई, उसने बीवी को कत्ल कर दिया। इसकी भी आईक्यू दुनिया में नंबर वन थी, मगर इस आईक्यू का तो फायदा नहीं, अब जेल में सड़ रहा है, बीवी को कत्ल कर दिया। उस इंजीनियर की आईक्यू इतनी ज्यादा थी, ऐसा इंजीनियर नहीं था, उसने खुद को मार दिया, तो आईक्यू ने क्या बचाया? कुछ फायदा नहीं दिया। इसी तरह से देखा कि बंदे की आईक्यू दुनिया में सबसे बड़ा हार्ट स्पेशलिस्ट, सबसे ब्रेन स्पेशलिस्ट, और जनाब डिप्रेशन में, टेंशन में, फैमिली प्रॉब्लम में, तो ये भी कुछ नहीं हुआ। तकरीबन 20-25 ऐसे लोगों को देखा गया जिनका दुनिया में आईक्यू सबसे ज्यादा था, इंटेलिजेंट क्वेश्चन यानी होशियारी, दिमाग, मेहनत सबसे ज्यादा, मगर वो प्रॉब्लम में बाद में खुदकुशी कर ली, बाद में कत्ल कर दिया, बाद में जेल में चल, बाद पागल हो गए। तो अब दुनिया सोचने पर मजबूर हो गई, हम जो आईक्यू को देख रहे हैं, आईक्यू सब कुछ नहीं है, कोई चीज मिस हो रही है। हमने दुनिया ने जोर देखा आईक्यू, इसकी देखो आईक्यू, ये आईक्यू वाले ने खुदकुशी कर दी, क्या फायदा? इसने कत्ल कर दिया, क्या फायदा? ये पागल हो गया, डिप्रेशन में। असल कोई मिसिंग है, कोई चीज और है जिसको हम अहमियत नहीं दे रहे, लेकिन कोई और चीज है। अब उसके बाद सबसे पहले ये हार्वर्ड यूनिवर्सिटी में रिसर्च की गई कई लोगों को, 1970 से लेकर 1980, 10 साल कई लोगों ने इस पर रिसर्च की, कई प्रोफेसर ने, लेकिन सबसे पहले किताब आई प्रोफेसर गोलमैन की। उसने जबरदस्त जो रिसर्च की दूसरों की हेल्प के साथ कि हम आईक्यू यानी इंटेलिजेंट क्वेश्चन पे तवज्जो दे रहे हैं, लेकिन इससे भी अहम चीज है, वो क्या है? वो है ईक्यू। आईक्यू से ज्यादा इंपॉर्टेंट है ईक्यू। ये 10 साल की रिसर्च के बाद दुनिया की सबसे बड़ी यूनिवर्सिटी ने साबित किया कि आईक्यू से ज्यादा अहम है ईक्यू। आईक्यू है इंटेलिजेंट क्वेश्चन, ईक्यू क्या है? इमोशन क्वेश्चन। हम इंटेलिजेंट की बात कर रहे हैं, लेकिन उससे भी अहम यह है कि वो बंदा होशियार ज्यादा है जिसको अपने इमोशन पे ज्यादा कंट्रोल है। सब बात बड़ी मोहम्मद वाले, यानी इमोशन पे अगर आपको कंट्रोल नहीं है, आईक्यू कितनी भी ज्यादा हो, आप खुदकुशी कर देंगे, आप कत्ल कर देंगे, किसी को मार देंगे, आपकी लाइफ बर्बाद हो जाएगी। आईक्यू से ज्यादा अहम क्या है? ईक्यू, इमोशन क्वेश्चन। अली राने गिरामी में कुर्बान मौला अली के इस जुमले पर कि मौला कहते इल्म बहुत अच्छी चीज है, इल्म की बहुत कदर करो, मगर मौला क्या फरमाते हैं? इल्म से पहले तज़किए नफ्स जरूरी है, इल्म से पहले इमोशन पे कंट्रोल करना जरूरी है। मौला क्या फरमाते हैं? क्या खूबसूरत जुमला है। मौला फरमाते यही इल्म शरीफ की शराफत को बढ़ा देता है, और यही इल्म कमीने की कमीनगी को बढ़ा देता है। यानी शराफत बढ़ाओ। पूरी दुनिया की यूनिवर्सिटियों ने जो नतीजा दिया 10 साल की रिसर्च के बाद, वो हमारे मौला अली ने पहले बता दिया कि इमोशन पे कंट्रोल करना ज्यादा हमें तज़किए नफ्स यही है। और कुरान ने भी सूरह जुमा में यही फरमाया, वल्लज़ी बअसा फिल उम्मीयीन रसूलन मिनहुम यतलू अलैहिम आयातिही वयुज़क्कीहिम। पहले नफ्स पाक करो, फिर कहा वयुअल्लिमुहुल किताब, फिर इल्म हासिल करो तो कामयाबी होगी। अगर नफ्स पाक नहीं होगा और इल्म सिर्फ मिल गया, तो वो इल्म तुम्हारे सुकून का सबब नहीं बनेगा। सलावत पढ़ मोहम्मद व आलिम। अजीदान गिरामी, कल की तरफ गुफ्तगू से मुत्तसिल होने की कोशिश कर रहे हैं कि हाउ वी कैन डिस्कवर हिडन पावर्स ऑफ अवर माइंड। देर आर 10 टाइप्स ऑफ बैरियर, वी हैव टू रिमूव दिस बैरियर, एंड देर आर 10 टाइप ऑफ एक्शंस वी हैव टू परफॉर्म, देन वेरी इजली यू कैन डिस्कवर द पावर ऑफ योर माइंड। एक आपको मैंने टेक्निक बतला दी, गोल सेटिंग। गोल सेटिंग इज वेरी नेसेसरी इफ यू वांट टू डिस्कवर पावर्स ऑफ योर माइंड। यानी गोल सेटिंग के जरिए से چھپی ہوئی طاقتیں آپ پہ ظاہر ہوں گی جو پروردگار نے عطا کی ہیں. لیکن بیریئر جس پہ ہم نے کل گفتگو کی کہ اگر لوکس آف کنٹرول آپ کا باہر ہے تو آپ کبھی بھی عظیم کامیابی حاصل نہیں کر سکتے, کبھی بھی ہمیشہ خوش نہیں رہ سکتے. آپ کی خوشی کو خطرہ ہے, آپ کے فیوچر کو خطرہ ہے, آپ کی زندگی کو خطرہ ہے. یہ آٹھوں جو آٹھوں فیلڈ میں نے بتائی, اسپریچل فیلڈ ہو, فیملی کی فیلڈ ہو, فائنینشلی فیلڈ ہو, ہیلتھ کی فیلڈ, ان ساری فیلڈ کو خطرہ ہے اگر لوکس آف کنٹرول باہر. کوئی چیز آپ پہ کنٹرول کر رہی ہے, کوئی فیکٹر آپ پہ کنٹرول کر رہا, مثلا کوئی بے حیائی کا منظر آپ پہ کنٹرول کر لیتے, کوئی گندی فلم آپ دیکھتے ہیں اور وہ آپ پہ کنٹرول کر رہی ہے, یہ فیکٹر ہے. یعنی آپ شہوت پرست ہیں, آپ نفس پرست ہیں, آپ آزاد نہیں ہیں. ایک گندا فوٹو, ایک گندی فلم, ایک بے حجاب عورت آپ پہ کنٹرول کر رہی ہے. ایک عظیم نقطہ میں آپ کو بتاؤں, دیکھیں اللہ پاک نے انسان کو آزاد خلق کیا, آپ آزاد خلق, یہ آپ کا برتھ رائٹ ہے, پیدائشی حق آزادی. اللہ نے ہر بندے کو یہ حق دیا, آپ آزاد خلق. کوئی بھی شخص انسان کو غلام نہیں بنا سکتا کیونکہ اللہ نے آزادی دی. شیطان بھی آپ کو غلام نہیں بنا سکتا, نفس بھی آپ کو غلام نہیں بنا سکتا. کب انسان غلام بنتا ہے؟ شیطان پہلے انسان کو حیوان کرتا ہے, جب حیوان بن گئے اب غلام بنانا اس کے لیے آسان. مثلا اگر کوئی سیکسی گندی واہیات فلم دیکھیں گے تو دیکھنے سے پہلے انسان تھا, اب دیکھنے کے بعد انسان نہیں رہا, حیوان ہو گیا. اب عقل کے اوپر سیکس نے کنٹرول کر لیا, اب یہ حیوان ہے, یہ کسی کی عزت پہ حملہ بھی کر سکتا, کسی کو بے آبرو بھی کر سکتا, کسی کو قتل بھی کر سکتا ہے, کیونکہ حیوان بن گیا. آپ نے دیکھا کہ شیطان انسان پہ کنٹرول نہیں کر سکتا, پہلے اسے حیوان بناتا ہے کہ جب حیوان بن جائے پھر یہ میرا غلام بنے گا. اصلاً اجازت نہ دے کہ کوئی فیکٹر آپ کو غلام بنا لے, حیوان بنا لے. اللہ نے آپ کو انسان خلق کیا. وہ مولا علی کا پیارا جملہ, خوبصورت جملہ, مولا کہتے وہ لذت کہاں کی لذت ہے کہ پانچ منٹ کی لذت کے بعد 500 سال انسان کو جہنم کی آگ میں جلنا پڑے. کوئی لذت ہے کہ 5 منٹ کی لذت کے بعد 500 سال انسان کو جہنم کے عذاب میں مرنا پڑے؟ مثلا یہی ایڈز کی بیماری خود ایک خدا کی نعمت ہے, گناہ سے بچانے کے لیے پہلے لوگوں کو پتا نہیں تھا, حالانکہ حدیث تو موجود تھی, حضور پاک کی حدیث ہے کہ زنا سے عمر کم ہو جاتی ہے, مگر سائنٹیفیکل پروف نہیں تھا. آج سائنٹیفیکل پروف مل گیا کہ ایڈز کی بیماری 70 سال کی عمر چند سالوں میں بدل جاتی, ہزاروں لوگ مر رہے ہیں. اب یہی انسان کی عقل اگر مغلوب ہو جائے اور شہوت غالب ہو جائے, پتا ہے کہ ایڈ کی بیماری اس عورت کو ہو سکتی ہے جس سے میں بدکاری کر رہا ہوں, لیکن اگر عقل دب جائے تو انسان خودکشی کر لے گا کیونکہ حیوان بن گیا. حیوان بننے کے بعد انسان کے اوپر کنٹرول شیطان نفس کا ہو جاتا ہے, وہ آزاد نہیں رہتا. سلوات پر محمد و آل محمد. عزیزو ہوشیار رہیے, ہوشیار رہیے, اجازت نہ دے شیطان آپ کو حیوان بنا. میں ایک مرتبہ سین ہوزے گیا تھا, وہاں رات کو بیچارے 12-1 بجے مومن نے فون کیا, بڑا ڈرا ہوا, خوف زدہ, کہ مولانا بہت بڑی مشکل ہے, پرابلم ہے, شاید آپ حل کریں. کیا ہو گیا؟ کہ میری بیوی انڈیا چلی گئی, میرے 2-4 بچے بھی ہیں, 3-4 بچے تھے, اور مجھے شیطان نے حیوان بنایا, اور میں نے ایک گندی عورت کے ساتھ پہلے بد کیا, اور وہ عورت جب گئی تو لکھ کر گئی کہ تمہیں بھی بیماری ایڈ لگ گئی ہوگی, مجھے بھی بیماری ایڈ کی, اور میں گیا چیک کرنے تو بالکل پازیٹو آ گیا کہ میرے اندر بھی ایڈ بیماری آ گئی. اب میری بیوی کل آنے والی ہے, اگر میں اس سے ملوں گا تو اس کو بھی بیماری ہو جائے گی, اور میں اس کو طلاق دینا بھی نہیں چاہتا, میرے بچے ہیں, میری فیملی ہے, میری برباد ہو جائے گی زندگی, اب میں کیا کروں؟ اب آپ دیکھیے, 5 منٹ کی لذت کے لیے پورا خاندان برباد ہو, دنیا میں انسان برباد ہو جاتا, دنیا میں انسان برباد ہو جاتا ہے عزیزان گرامی. لہذا اگر کوئی بھی एक्सटर्नल लोकस ऑफ कंट्रोल है, सेक्स कंट्रोल कर रहा है, गजब कंट्रोल कर रहा है, रियाकारी कंट्रोल कर रही। इंसान आजाद नहीं है। सबसे बड़ी नेमत आजादी की है। अगर आजादी छिन जाए इंसान का फ्यूचर तबाह है। लिहाजा नौजवानों से गुजारिश करता हूं, देखिए इस मुल्क में शादी मुस्तहब नहीं है, वाजिब। अल्लाह ने कोई लजत हलाल रखी, अब क्यों हराम में गिरते हैं? क्योंकि ये बिल्कुल पुल्ले सरात है, ये मुल्क पुल्ले सरात है। थोड़ी सी गलती होगी इंसान जहन्नम में गिर जाएगा, गुनाह में गिर जाएगा। कदम कदम पे गुनाह है, कदम कदम पे शैतान गुनाह को सजा सजा के दिखाता है। और देखिए शैतान बदबख्त की कामयाबी क्या। अब देखिए दुनिया में सबसे बड़ा बिजनेस कौन सा है, सबसे ज्यादा कमाई पता है किसने? यूक्रेन में होगी। दुनिया में सबसे ज्यादा कमाई जो लोग करते हैं यूक्रेन की गंदी फिल्मों से कमाते हैं। यूक्रेन में क्या चीज दिखाई जाती है? वही इंसान को हैवान बनाया जाता है, हैवान बनाया जाता है। यानी वो दो मकामात जहां से गंदगी निकलती है, पेशाब निकलता है, पखाना निकलता है, खून निकलता है, जो मरकज है बीमारियों का, मरकज है बदबू का। शैतान इंसान को अंधा कैसे करता है? उन्हीं मकामात को जो मरकज निजासत है उसको दिखाता है, सजा सजा के दिखाता है। और लोग खून पैसे देते हैं वो चीजें देखने के लिए। अकल से देखा जाए तो कोई चीज नहीं है कि इंसान को शैतान भी उनको बनाता है। एक जुमला का बता दूं आपको, मौला इमाम रज़ा अलैहिस्सलातु वस्सलाम जो अहले बैत अक्ल कुल है, जो हमारे लिए हिदायत है, किसी ने इमाम रज़ा अलैहिस्सलाम से कहा कि मौला आप ये खूबसूरत इतनी औरतें कभी हमने नहीं देखा, किसी खूबसूरत औरत को आप देखें तो आप इस लज्जत से क्यों महरूम है, हम लोग तो देखते हैं। अब इमाम से ऐसे उल्टे सीधे सवाल कर रहा था कि अच्छी अच्छी खूबसूरत औरतें आती, कभी आपने किसी औरत को देखा नहीं लज्जत की निगाह से या देखा इस तरह? तो इमाम इस हिदायत के लिए इसको लेकर गए। कहां लेकर गए? जो टॉयलेट की गंदगी निकल रही थी, कोई नाला बह, इमाम ने कहा इसकी तरफ देख। कब बोला इधर देखने की कोई चीज है, ये तो गंदगी है, गंदगी निजासत निकल रही है। तो इमाम ने कहा तू जो खूबसूरत औरत को देखता है आखिर शैतान तुझे भी इसी गंदगी में ले जाए। तो तू शैतान के चंबे में आ जाता है, शैतान कहां तुझे ले जाएगा? इधर ही गंदगी की तरफ ले जाएगा। लिहाजा वाकई बहुत मुश्किल है मगर नामुमकिन नहीं है कि इंसान हमेशा अपने अक्ल को हाकिम बनाए शहवत के ऊपर। काम आसान नहीं है, बहुत मुश्किल है। इसीलिए फरमाया जिसने निकाह नहीं किया उसका दीन भी आधा है, ईमान भी आधा है, खतरा है, कभी भी शैतान उसे भटका सकता है। कदम कदम पे यहां पर ऐसे मनाजिर है, कदम कदम पर ऐसे चांसेस शैतान देगा। लिहाजा इसीलिए वाजिब है जहां भी खतरा हो गुनाह में गिरने का वहां शादी वाजिब। अब हम टोरंटो जाते हैं, कैनाडा इधर जाते हैं, कितने अच्छे अच्छे बच्चे थे, मजलिस में इंतजाम करते थे। हमने उनके वालिदैन को कहा भाई बेचारे की शादी करा दी, कि मौलाना अभी तो बहुत बच्चा है, छोटा बच्चा है। मैंने कहा बाबा जवान है, जवान की रिक्वायरमेंट्स हैं। जैसे भूखा इंसान होता है, अगर आप किसी बच्चे को खाना ना दे तो जुल्म करते हैं नहीं, तो ये एक भूख है, बालिग होने के बाद एक भूख लगती है। हलाल तरीके से नहीं मिलेगा तो हराम करेगा। फिर दूसरे मरतबा के बड़े नेक बच्चे थे, मजलिस का इंतजाम करना, मातम करना, आजादारी, माँ बाप नहीं मान। तीसरी मरतबा जब गए तो बच्चे गायब। मैंने कहा बच्चा कहाँ गया? बोला ना गोरी के साथ भाग गया। मैंने कहा तुमने खुद भगवाया, सलवात पढ़ी मोहम्मद वाले। ये हमारी गलती है। अपन नौजवान उसकी डिमांड है यहाँ पर अली राने ग्रामी। वाकई यही इस मुल्क में गुनाह से बचने का सबसे आसान तरीका ये। एक मोमिना थी, खुदा उस पर रहमत करे, कन्वर्ट हुई थी, गोरी थी, अमेरिका में लोरेन मिर्जा भी, उनका इंतकाल हुआ है, एक साल हुआ है। तो वहां उन्होंने स्कूल में हमें ले गए कि मौलाना एक लेक्चर दें इंग्लिश में कि यहां के बच्चे जो है ये इस सेक्स के गुनाह से कैसे बचे। तो एक घंटे मैंने तकरीर की कि देखिए इस्लाम ने हलाल लज्जत को हराम नहीं करार दिया,
کہ ہم لوگوں نے شادی کو مشکل کر دیا. بہت آسان سمپل شادی ہے کہ نکاح کر لو, اور یہ ضروری نہیں کہ رخصتی کریں, آپ صرف محرم بن جائیں تاکہ حرام سے بچے. رخصتی جب چاہے. پورا ایک گھنٹے کا میں نے لیکچر, انہوں نے کہا جناب یہاں پر تو 18 سال سے پہلے شادی نہیں ہو سکتی ہے قانونی. میں نے کہا ضروری نہیں ہے کہ آپ قانونی شادی کریں, جس طرح سے یہاں گرل فرینڈ بوائے فرینڈ تو ہوتے ہیں, اس پہ تو کوئی پابندی نہیں ہے. یہ شرعاً گرل فرینڈ ہو, نکاح ہو جائے, محرم ہو جائے, اس کے بعد جب یہاں قانون اجازت دیتا ہے پھر رخصتی ہو جائے. اس کے بعد یہ خاتون, حالانکہ یہ بیچاری خاتون جو تھی کنورٹڈ مسلمان تھی اور بہت لکھنے والی بھی تھی, رائٹر بھی تھی, اخبار کی نمائندگی بھی تھی, اس نے آ کر بہترین تقریر کی اور کہا میری بچی, یعنی امریکن بچی اور امریکن ماں, وہ نہ کنورٹڈ مسلمان, کہہ رہے تھے کہ میری بچی جو ہے 13 سال کی ہے لیکن کیونکہ بالغ ہو گئی ہے, میں اعلان کرتی ہوں کہ جلد جلد اس کی شادی کرا دوں. 13 سال, اور وہی دوسرے سال میں جب گیا تو وہ بچی کی شادی ہو گئی, اور اس کے بچے بھی الحمدللہ اب قم میں پڑھ رہے ہیں, ایران میں پڑھ رہے ہیں, اور بہت نیک ہیں, دوسروں کو بھی ہدایت دے رہے ہیں. صلوات پڑھی محمد و آل محمد. تو اگر ایکسٹرنل کنٹرول آپ کے بچوں کے ذہن پر ہے سیکس کا, تو یہ آزاد نہیں ہے, یہ ہمیشہ ڈپریشن میں رہیں گے, ہمیشہ گناہ میں رہیں گے. لہذا یہ حق ہے آپ کے بچے کا, شرعاً حق ہے کہ آپ, باپ پر حق ہے کہ باپ اس کا نکاح کرائے. یہ نہیں کہ باپ مولانا بھی کماتا نہیں, جب کمائے گا تو پھر خود شادی کر لے گا, اس میں آپ کا کیا کمال ہے. باپ پر واجب ہے اس کا نکاح کرنا جب بچہ بچی والے ہو جائے. سلمان پڑی محمد والے محمد. لہذا ہم دیکھیے اسلام کو اہل بیت کو فالو نہیں کرتے, اس لیے پرابلمز میں ہم گھر جاتے ہیں. دیکھیے اسی ملک میں, انگلینڈ میں, یورپ میں ہم نے دیکھا جن کے اپنے اسکول ہم نے بنائے ہیں, بچے اتنے پاک ہیں, نماز تہجد گزار ہیں, حجاب. انگلینڈ میں آپ دیکھیے جو اپنے اسلامک اسکول ہیں دنیاوی اسکول کے ساتھ وہ بھی پڑھاتے, یہاں تک بچیاں حجاب کرتی ہیں. اتنا حجاب ہم نے ایران میں نہیں دیکھا جتنا انگلینڈ کے بچوں کے اندر حجاب دیکھا جو اپنے اسکولس میں پڑھتے. دیکھیے ہمارے اپنے اسکولس اگر نہیں ہیں تو ہمارے بچوں کا کوئی فیوچر یہاں نہیں. یہ تو بڑے بڑے بچے ہیں, ان کے فاؤنڈیشن میں اسلام ہے, لیکن جو بچے یہاں پڑھ رہے ہیں ان کے فاؤنڈیشن میں اسلام نہیں ہے. اور جو سسٹم اسکولس کا ہے وہ اتنا خطرناک ہے, اتنا خطرناک ہے کہ اسکول بنایا اس لیے گیا ہے کیونکہ ان کے فرہنگ میں, ان کے کلچر میں, ہمارے کلچر میں زمین آسمان کا فرق ہے. لہذا ان کے کلچر کے مطابق جو اسکول بنایا ہے اس میں دو چیزیں لازمی ہیں. آپ کتنی بھی کوشش کر لیں, اگر ہمارے بچے ان اسکولوں میں جا رہے ہیں تو ان کا کام یہ ہے کلچرلی جو ہے انہوں نے جو ڈیولپ کیا ہے کہ لڑکے کے اندر سے غیرت ختم ہو جائے, لڑکی کے اندر سے شرم ختم ہو جائے. کیونکہ وہ کہتے ہیں شرم جو ہے وہ آپ کے لیے رکاوٹ ہے, آپ کو جاب نہیں ملے گی. بچپن میں ہی لڑکی لڑکی کا ہاتھ ملا دیتے ہیں کہ شرم اگر شائنے سے آپ کو جاب نہیں ملے گی. یعنی جو فاؤنڈیشن ہے ان کے اسکولس کی کہ لڑکے کیا غیرت ختم اور لڑکی کی شرم ختم. آپ جتنی بھی کوشش کر لیں, آپ دیکھیں بڑے بڑے علماء کے بچے گمراہ ہو گئے ان اسکولوں میں, نابود ہو گئے, کافر ہو گئے, ہالی ووڈ کے فلموں میں کام کر رہے ہیں. یعنی یہ علماء کے بچوں کی بات کر رہا ہوں. ان اسکولس کا پاور اتنا زیادہ ہے کہ آپ بچے کو چینج نہیں کر سکتے. 8 سال 8 گھنٹے بچہ وہاں رہتا ہے. صرف اور صرف سولوشن یہ, آپ اپنے اسکول بنائیں, جیسے کرسچن اسکول ہے ویسے اسلامی اسکول بنا سکتے ہیں. اور اسکول بنانا یہاں سب سے آسان ہے. سلوات پڑھی محمد والے. اور کتنے فوائد ہیں. اب ہماری کمزوریاں کیا ہے کہ ہم نے دین کو صرف آخرت اور جنت اور ثواب کے لیے کمایا. دیکھیں نماز جماعت آپ پڑھتے ہیں, ایک رکعت الگ الگ پڑھیں ایک رکعت کا ثواب ایک رکعت. جماعت میں اگر آ جائیں 10 آدمی اگر ہوں تو حدیث میں کہ ثواب اتنا ملے گا کہ فرشتے بھی حساب نہیں کر سکتے. ہم نے بس اس کو یہاں تک محدود کر دیا. کوئی کام بھی اگر کمیونٹی وائز آپ کریں گے نا تو آپ انلمیٹڈ ہو جائیں گے. آپ اکیلے کوئی کام کریں گے تو آپ کو خطرہ ہوگا کہ شاید فیل ہو جائے, لیکن کمیونٹی کا کام جو ہے کبھی اس میں فیلیور نہیں ہوتی اگر پراپر طریقے سے کام کیا جائے. دیکھیں یہ پوری کمیونٹی ہے. اب جو اسلام نے بتلایا ہے اگر آپ یورپ امریکہ میں دیکھیں اس پہ مسلمان زیادہ عمل نہیں کرتے, یہودی اس پہ زیادہ عمل کرتے. اور دیکھیں یہودی سب سے زیادہ کامیاب قوم ہے, سب سے بڑا بزنس ان کے ہاتھ میں, سب سے بڑا میڈیا ان کے ہاتھ میں, سب سے زیادہ پروفیسر آپ کو وہ ملیں گے, ٹیکنالوجی میں وہ ملیں گے. یعنی جو قرآن کی باتیں ہیں پریکٹیکلی یہودی اس پہ زیادہ عمل کرتے, مسلمان اس پہ عمل ہی نہیں کرتے. کئی مثالیں میں آپ کو بتاؤں, مثلا اتنی بڑی کمیونٹی ہے आप गोश्त किसी और से खरीद रहे हैं। यहूदियों का ऐसा नहीं है। अपनी कम्युनिटी जब बढ़ गई तो एक खुद ही गोश्त बेचेगा या खुद ही गोश्त जमा करेगा, और सवाल ही पैदा नहीं होता कि यहूदी किसी और से खरीदे। क्या इस्लाम ने ये नहीं सिखाया हमें कम्युनिटी की हेल्प करना? मसलन गोश्त की बात करो, हलाल गोश्त, अब तो यहां पर आपको अभी आए 70-80 साल से मसलन इंग्लैंड में मुसलमान है। अब गोश्त की तीन, जब रिसर्च की गई बर्मिंगम के एरिया में, तो तीन बड़ी फैक्ट्री थी, तीनों फैक्ट्री जो थी वो एक सिख की थी, और वो सिख क्या करता था कि 10,000 मुर्गियां लेता था हलाल से ताकि सर्टिफिकेट लगा ले, और 80,000 मुर्गियां लेता था हराम की, और मशीन में डाल देता था, पैकिंग मशीन को तो पता नहीं हलाल है हराम है, वहां सारा मिक्स होता था, सारे मुसलमान हुए हराम खा रहे। ऐसे ही है, जब आप रिसर्च करेंगे तो हलाल आपको बहुत मिलने मुश्किल से मिलेगा। अब यही देखिए, इतनी बड़ी कम्युनिटी है, हमने कहा कि भी गोश्त मत खरीदें। इंग्लैंड में जो हमारी जमात थी, एक ही मोमिन को बेहतरीन जॉब मिल गई, वो घरों में सप्लाई करता है, वो बेहतरीन उसका बिजनेस हो गया, यानी 8-10 आदमी का बिजनेस खड़ा हो जाएगा, वो अपना बेहतरीन बिजनेस है। और हदीस में है कि नौकरी के पीछे मत भागा करो, बल्कि हदीस में है कि बिजनेस किया करो, क्योंकि 90% रिस्क जो है बिजनेस में है, 10% नौकरी में। इस्लाम क्या कहता है कि बिजनेस करो, व्यापार करो, मुस्तहब है। हम नौकरी पेशा, पता है नौकरी पेशा का नुकसान क्या है? कितनी भी अच्छी नौकरी हो, जब नौकरी खत्म हो जाएगी तो आपका बेटा तो वहां नहीं पहुंचेगा, वो जीरो से शुरू करेगा। लेकिन आपने बिजनेस डेवलप कर लिया, कॉन्टेक्ट होते हैं ना, एक्सपोर्टर कौन है, इंपोर्टर कौन है, तो जब आप खत्म होंगे तो जितने लेवल आप ऊपर पहुंचे ना, बच्चा वहां से ऊपर और आगे जाएगा। यानी ये सरमाया है आपके औलाद के लिए, जो भी बिजनेस करें आप, जब औलाद आएगी वो और आगे जाएगी। अल्हम्दुलिल्लाह हमारे खोजा मोमिनीन है, आप देखिए इंग्लैंड में आए तो बिल्कुल दो लिबास में आए, एदी अमीन ने इनको बिल्कुल निकाल दिया था, कुछ पैसा नहीं, मल्टी मिलियनर थे, सब छीन लिया, दो लिबास में आए, मगर सब ने यही बिजनेस माइंड थे, बिजनेस शुरू किया। इस वक्त कितने इंग्लैंड के बड़े बड़े बिजनेस हैं, कंप्यूटर के बिजनेस, ये सब अल्हम्दुलिल्लाह हमारे खोजे भाइयों के पास है। सलावत पढ़िए वाले मोहम्मद वाले मोहम्मद। ये गाड़ी नंबर 842XGV हुंडा सिटी है, ये गलत जगह पे पार्क है, मेहरबानी हटा दें। सलवात पढ़ी मोहम्मद वाले मोहम्मद। ये असल इस्लाम है कि हमारी दुनिया भी बेहतर हो जाए, आखिर देखिए एजुकेशन में इतना पैसा है और कभी लॉस नहीं है इन ममालिक में, क्योंकि फकत 3-4 मुल्क है जहां इंग्लिश जबान में एजुकेशन है। इंग्लैंड है बहुत महंगा है, कनाडा अमेरिका और महंगा, ऑस्ट्रेलिया उससे सस्ता है, पूरी दुनिया से स्टूडेंट आते हैं। अगर हम कम्युनिटी वाइज होते, 5-6 बंदे यहां जो बैठे हुए जो इन्वेस्ट करना शुरू कर दे, कॉलेज आप खड़ा कर सकते, कोई मुश्किल नहीं है। यानी गोल सेटिंग में मैंने कहा कि ऐसा गोल सेट करें कि मल्टीपर्पज हो, फाइनेंशियली भी आपको फायदा होगा और कौम की खिदमत भी होगी, सदके जारिया भी होगा। उसी काले में पूरी दुनिया से, गल्फ से, खलीज से कितने शिया मोमिन भी आ सकते हैं, कोई मुश्किल काम नहीं है। कितने लोग, इसे एक मोमिन है उसने इंग्लैंड में कॉलेज खोला है, 10,000 स्टूडेंट है उसके, यानी एजुकेशन में कभी लॉस नहीं है। ये जो नमाज जमात का फलसफा है, मजलिस का, सिर्फ ये नहीं कि मातम करके हम चले जाएं, इकोनॉमिकली भी हम एक दूसरे की हेल्प करें तो हम एक ऐसी नेशन बनेंगे कि कोई नेशन हमारे मुकाबला नहीं कर सकते। जैसे आज यहूदी नमूना, हम समझते नहीं बस हमारा काम है मातम करके चले जाना, भाई ये तो स्पिरिचुअली हुई, फाइनेंशियली गोल कहां चले गए, एजुकेशनल गोल कहां चले गए, सोशल गोल कहां चले गए। कामयाब हम तब है जब इन 7 फील्ड में हम कामयाब, स्पिरिचुअली हम बहुत मोमिन हो गए, लेकिन हम जीरो नहीं आता। हमारे बच्चे ड्राइवर बने हुए, उनके पास हम सबको डॉक्टर। इस वक्त आप, मैंने जो यूरोप में सर्वे किया, अमेरिका में पूरे यूनिवर्सिटीज में जितने हाई फील्ड में हाई प्रोफेसर एजुकेशन सारे यहूदी हैं। आप हैरान होगी, यहूदी नहजुल बलागा का प्रोफेसर यहूदी है, नहजुल बलागा पढ़ा रहा, और हमारा शिया कोई नहजुल बलागा नहीं पढ़ा रहा, फिर कहे शिया पढ़ाने वाला इंग्लैंड में यहूदी है। देखिए हमारी कमजोरी है कि दूसरे आगे बढ़ रहे हैं, हम लोग दूसरी फील्ड में है। लिहाजा इसका मकसद ये, इज्तिमा का मकसद ये, हर फील्ड में हम कामयाब रहे। अगर एक कॉलेज बनाना कोई मुश्किल नहीं है, 5 आदमी 10 आदमी शेयर के तौर पर कंपनी बना के कॉलेज बना सकते हैं, स्कूल बनाना बिल्कुल आसान है, या इतने ग्रांट से इतनी मस्जिद बनाएंगे, कोई ग्रांट नहीं होगा। हमारा जहन पुराना कि मस्जिद बनाए,
पहले हम इंग्लैंड में ऐसे करते थे, अब अल्हम्दुलिल्लाह इंग्लैंड में जहां भी कोई नई चीज बनती है वो पहले स्कूल देखते हैं, वो स्कूल रात को खाली है, इससे बड़े हाल होते हैं आप मजलिस करें, मातम करें, कौन रोकने वाला है? आप मस्जिद बनाएंगे उसमें हजार रुकावटें होंगी, हजार मसले होंगे, कोई ग्रांट आपको नहीं मिलेगा, लेकिन स्कूल में कोई प्रॉब्लम्स नहीं होंगी, आपको ग्रांट्स मिलेंगे, कम से कम 100-200 बच्चों को आपकी नौकरी भी मिलेगी, जॉब भी मिलेगी, आपके बच्चे इस्लामी माहौल में भी रहेंगे। सलावत पढ़ो मोहम्मद व आले मोहम्मद। तो हमारी कमजोरी ये कि हमने इस्लाम को सिर्फ रूहानियत तक महदूद रखा है कि ये जो सोशल बातें हैं ये किसी और के हवाले हो, लिहाजा हम तरक्की न कर सके। कौमें वो तरक्की करते हैं जो गोल्ड सेटिंग में बैलेंस रखे। एहदिन सरातल मुस्तकीम का मकसद ये है कि एजुकेशन में भी हम सबसे आला, रूहानियत में भी हम आला, इक्तसाद और व्यापार में भी हम आला, और सेहत के एतबार से भी। सलावत पढ़ी मोहम्मद व आले मोहम्मद। लिहाजा इस मसाले पर तवज्जो दीजिए, और मेरी गुजारिश है कि डेटा बहुत जरूरी है, जो लोग भी पढ़े लिखे मुस्लिम खवातीन स्कूल के लिए बेस्ट हैं, जॉब के लिहाज से जो बीए हैं एमए हैं यहाँ पर इंशाल्लाह फॉर्म दिए जाएंगे कल से आपको, आप फॉर्म भी अगर कोई भर के लाए कि आपके घर में कितने बच्चे हैं, उनकी तालीम क्या है, ताकि स्कूल का वाकई एक प्रोग्राम है कि इंशाल्लाह यहाँ शुरू होगा और सब लोग आप ताबुन करें, और इसमें कोई मुश्किल नहीं, हत्ता कि आप सहने इमाम की रकम भी दे सकते हैं, क्योंकि ये मुज्तहिदीन का फतवा है कि जहां आपके बच्चों को खतरा हो, तीन ईमान का खतरा हो, अगर सिस्तानी का भी अक्सर मुज्तहिदीन का, वहां रहना आपके हराम है, वाजिब है स्कूल बनाना। अगर आपके बच्चों का दीन ईमान खत्म हो जाए तो ये बच्चे अमानत खुदा हैं, आप खुद कितने भी नेक बन जाए लेकिन एक बच्चा अगर काफिर हो जाए, एक बच्चा बेदीन हो जाए, एक बच्चा कातिल हो जाए, एक बच्चा हेरोइन हो जाए, हेरोइन में मुब्तला हो जाए, गुनाहों में मुब्तला हो जाए, तो याद रखिए इतना बड़ा गुनाह है, इतना बड़ा गुनाह कि कभी भी माफ होने वाला नहीं। हदीस है कि कुछ लोग आएंगे, कुछ खवातीन आएंगी बहुत हिजाब में, मगर हुक्म मिलेगा इन्हें जहन्नम में फेंक दो, क्यों, क्या जुर्म किया, तो हिजाब में रही, नमाजी थी, नेक थी, फरमाया खुद नेक रही, खुद हिजाब में रही, मगर अपने बच्चियों की सही तरबियत न कर सकी, इनकी बच्चियां फासिक व फाजिर बन गई, लिहाजा अल्लाह की अमानत में उन्होंने खयानत की है, इन्हें फेंक दो। अज़ीज़ाने गिरामी औलाद बड़ी अमानत है, और इन मुल्कों में आपने देखा कि इतनी अच्छी बच्चियां, इतना अच्छा हिजाब, नमाज तहज्जुद गुज़ार, क्योंकि स्कूल उनके अपने हैं, हजारों मिसाल है, अगर स्कूल हमारे अपने नहीं होंगे तो फिर हमारे बच्चे महफूज नहीं होंगे। सलावत पढ़ी मोहम्मद व आले मोहम्मद। तो हत्ता के खुम्स सहम इमाम की रकम भी आप दे सकते हैं, और अगर ये नहीं, दो शोबे हमने कहा कि आप लोग इसमें हिस्सा लें, अगर कोई डोनेशन देता है तो डोनेशन दे, सहम इमाम दे, हम उनको इजाजत दिलवा देंगे, सहम इमाम की इजाजत भी मिलेगी, और अगर कोई इन्वेस्टमेंट करता है तो ये बेस्ट इन्वेस्टमेंट। देखिए लेस्टर की मिसाल दो, इंग्लैंड में वहाबियों ने शुरू किया था 14 लड़कियों से, इस लड़कियों का स्कूल 14 लड़कियों से, और हमारे लोग बेचारे हैं उनको यूज किया, तो हमारे लोग इतने एजुकेशन में आगे नहीं थे, फैक्ट्री में वगैरह काम करते थे पहले जो लोग थे, उन्हें पता नहीं था कि स्कूल की क्या वैल्यू, हमारे लोग ज्यादा मसाजिद बनाने में लग गए, और मसाजिद में तो कोई डोनेशन नहीं मिलता, कोई ग्रांट नहीं मिलती है। इन्होंने जनाब स्कूल खोला 14 लड़कियों से, और 14 साल के बाद इस वक्त वहां 1400 लड़कियां हैं, और शिया को बेचारों को देते भी नहीं दाखिला, लेकिन पहले शियों से मदद मिली, उन्होंने हेल्प भी की, 1400 लड़कियां हैं, और आपको पता है लास्ट ईयर गवर्नमेंट ऑफ बर्तानिया ने उन्हें 14 मिलियन पाउंड की एड दी है, ग्रांट दी 14 मिलियन पाउंड, बताइए, और कितने लोगों के उन्होंने है भी लड़कियों का हिजाब के साथ पूरा स्कूल। तो इस मुल्क में स्कूल खोलना बहुत आसान है, यह हमारी जहालत होगी कि हम इस नेमत से फायदा न करें। एक एजुकेशन यहां पर इसके लिए फ्री है, एजुकेशन के लिए ग्रांट ज्यादा है, और नंबर दो मीडिया, मीडिया यहां आजाद, अगर हम चाहे तो यकीन जानिए पाकिस्तान क्वेटा के मुसलमानों की मुश्किल यहां बैठकर हल कर सकते, बड़ी आसानी से कर सकते, अगर हमारे पास मीडिया मजबूत हो। ये जो लोग सुसाइड किलर हैं, धमाके करते हैं, शियों को कत्ल कर रहे हैं क्वेटा में, पाराचनार में, कराची में, कराची में पहली मुहर्रम शायद तला हो गई, वहां 2-4 मोमिन शहीद हुए, इमाम बरगारी रजा ने फोन पे बताया गया कि वहां पर काफी डिस्टर्बेंस रहा। ये लोग पता है कौन है, ये जाहिल लोग, ये 14-15 बरस को बच्चे को ले लेते हैं,
और उसको फिल्में दिखाते हैं, कोई खूबसूरत हूर दिखाते हैं, ये हूर है, औरत दिखाते हैं, ये तुम्हें हूर मिलेगी, ये जन्नत में, बिल्कुल ब्रेन वॉश, अनपढ़ लोग होते हैं, अनपढ़ बच्चों को लेते हैं, 5 साल 6 साल ये इलाका गैर में कहीं पकड़े गए, उनको वीडियो दिखाते हैं, ये जन्नत है, ये हूर है, तुम्हें इतनी हूर मिलेगी, तू जाके बेगुनाह किसी को ईसाइयों को कत्ल कर दे या मुसलमानों को कत्ल कर दे, यानी शियों को और ईसाइयों को ये टारगेट बनाते हैं, फला फला को सुनियों को भी कर रहे हैं, पहले शियों को सुनियों को भी कत्ल कर रहे हैं, तो इस तरह से ब्रेन वॉश करके इन बच्चों को ट्रेन किया जाता है, उसके बाद इंजेक्शन लगाए जाते हैं, आरा चिनार में मोमिनीन इंजेक्शन भी पकड़े, वो इंजेक्शन जब लगता है तो बिल्कुल इंसान का डर खत्म हो जाता है, बिल्कुल मरने मारने के लिए तैयार होता है, फिर जाके ये सुसाइड करते हैं। लिहाजा इसको कैसे रोक सकते हैं? सिर्फ और सिर्फ मीडिया, अगर हमारे पास अपनी मीडिया हो तो हम यकीन इन जाहिलों को बता सकते हैं कि भाई वो कहते हैं ये शिया जो है मुसलमान नहीं है, भाई मुसलमान हो या ना मुसलमान, कभी भी इस्लाम में इजाजत नहीं देता कि किसी काफिर को भी आप कत्ल करें, बेगुनाह आप चूटी को भी कत्ल नहीं कर सकते, इस्लाम तो दीन अमन है। लिहाजा अगर आपके पास अपना मीडिया हो और वहां तक पहुंचे पश्तो जबान में, उर्दू जबान में, बलोची जबान में, इन जाहिलों को रोकने का फकत और फकत एक तरीका क्या है? मीडिया। हमारे पास मीडिया हो, रेडियो होना चाहिए, टेलीविजन होना चाहिए, हर रोज इन्हें बताए, सही बुखारी से बताए, इनकी हदीसों से बताए कि किसी को भी कत्ल करना हराम है, गुनाह है, कबीरा है, जहन्नुमी है वो इंसान, मुसलमान ही नहीं जो कातिल है, वो उसकी बख्शिश नहीं है। लिहाजा मीडिया ना होने की वजह से ये बच्चे तैयार हो रहे हैं और ये जनाब हमारे यहाँ इमाम बरगाह में हमला करते हैं, तो यहाँ आसानी से आप मीडिया खोल सकते हैं। मेरे दोस्तों से बात हुई, यहाँ टीवी खोलना भी कोई मुश्किल नहीं है इस वक्त इंग्लैंड में, जबकि तादाद इतनी ज्यादा नहीं है, यानी शियों की बात कर रहा हूं, इस वक्त माशाल्लाह 3 टीवी चल रहे हैं और आराम से। हमने भी जब टीवी पहले शुरू किया था दोस्तों ने, पता नहीं था कि ऑन एयर का कितना पावर, इतना पावर है ऑन एयर का, हम सोच नहीं सकते थे, यानी 3rd साल शुरू है, 3 साल में तकरीबन एक टीवी वालों ने $3 मिलियन जो डोनेशन जमा किया, जो असलन आज तक रिकॉर्ड नहीं है कि $3 मिलियन किसी ने सऊदी अरब से दिया, तो ऑन एयर है ना, कोई कुवैत से दे रहा है, पूरी दुनिया से डोनेशन मिल रहा है। और उसके बाद जो अच्छी चीज है, बिजनेसमैन, आपका कोई भी मसलन बिजनेस, ये आप टेलीफोन कार्ड ले लें, कोई भी बिजनेस कर लें, अगर आपका अपना टीवी है तो आप 10 टाइम्स नहीं 100 टाइम्स ज्यादा सेल कर सकते, ये उस टीवी का पावर। और दूसरा पावर जो हमने देखा है, इन टीवी के जरिए से 2-3 साल में 4 इमाम बरगाह का डोनेशन ऑन एयर जमा हुआ है। और आप पता, पहले 10 साल लगते थे, 20 साल लगते थे, एक इमाम बरगाह वाले आए, एक रात में उन्हें $1,00,000 मिला, फिर दूसरी रात बैठे $1.5 लाख लेके चले गए, उनका काम हो गया, दूसरा इमाम बरगाह को भी $1,00,000, एक को $3,00,000 मिला, ये ऑन एयर का चंदा। 4 इमाम बरगाह खड़े हो गए एक टीवी के जरिए से $3 मिलियन का, और तबलीग कितनी हुई, हजारों मोमिन इस वक्त मजहब अहले बैत में आ चुके हैं, न फकत आम बल्कि उनके उलमा ने मजहब अहले बैत को कबूल किया। देखिए मीडिया, सलवात पड़ी मारे वहां, ये कम्युनिटी के जरिए से काम होगा। अगर आप $5 भी दें और 10,000 मेंबर हो, यहां आपका अपना टीवी खड़ा हो जाएगा, कोई मुश्किल काम नहीं, 5 पाउंड कुछ भी नहीं है, ऐसे ही आपके जाया हो जाते हैं, उससे कितनी तबलीग होगी। और स्कूल में भी आपको ये रेड की हटी होगी, आप उससे पब्लिसिटी करेंगे, आप 10 स्कूल बना सकते हैं अगर आपका टीवी स्टेशन है। और यहां बैठकर आप कोयटा के मसाइल हल कर सकते हैं, यहां बैठकर आप पारा चनार के मसाइल हल कर सकते हैं। अजीजाने गिरामी, इससे गाफिल न रहे, यहां आने का मकसद यह है कि खुदा कोई काम लेना चाहता है, अल्लाह ने आपको यहां भेजा इसलिए नहीं है कि सिर्फ अपना पेट पाल ले, अपना पेट तो कुत्ता भी पाल लेते हैं, ये कोई कमाल नहीं है। हम यहां आए हैं तो कोई अजीम मकसद लेकर आए हैं कि कौम की खिदमत करें, एजुकेशन में खिदमत करें, फाइनेंशियली खिदमत करें, स्पिरिचुअली खिदमत करें, इस मुल्क की खिदमत करें, जिस मुल्क में भी मुसलमान रहता है ये तारीख है मुसलमान की, वफादार होकर रहता है। लिहाजा आप सियासत में भी हिस्सा लें, ये नहीं कि आप समझे कि नहीं हम मजहब, ये भी दूसरी हमारी गलती, सियासत में जब तक हिस्सा नहीं लेंगे आप पाकिस्तान में कोई मदद नहीं कर सकते। मैं आपको मिसाल बताऊं, कश्मीर के मोमिनीन इंग्लैंड में ज्यादा है, उस जमाने में ये हिंदुस्तान पाकिस्तान के बॉर्डर पे ये लोग रहते हैं, बहुत फायरिंग करते थे ये इंडिया वाले, कितने लोग इनके जख्मी होते थे, ब्रिटिश पासपोर्ट होल्डर वापस जाते थे जख्मी हो जाते थे। तो इन्होंने जो एनपीए था इनका, उनसे कंडीशन रखी, हम 10,000 वोट से वहां पार्लियामेंट में एक मेंबर चला जाता है, कहा हम 10,000 कश्मीरी तुम्हें वोट देंगे सिर्फ एक शर्त पर, कहो क्या, कहा तुम ब्रिटिश पार्लियामेंट से बिल पास करवाओ इंडिया के खिलाफ कि ये फायरिंग बॉर्डर पे रोक ले जो हमारे शहरों। उसने कहा मैं वादा करता हूं, देखो 10,000 वोट का पावर,
पाकिस्तान के 12 करोड़ मुसलमान वो फायरिंग नहीं रुकवा सकते थे। 10,000 लोगों ने कहा वोट देंगे, वो अंग्रेज जीत गया और उसने वादा निभाया। बर्तानिया पार्लियामेंट ने बिल पास कराया इंडिया के खिलाफ और वो फायरिंग रुक गई। अब आप अपने वोट को जाया न करें, वोट के पावर को समझें। आप यहां सियासत में हिस्सा लेकर पाकिस्तान की तकदीर को बदल सकते हैं, कोयटा के मुसलमानों की मदद कर सकते हैं, मगर ये कब होगा? जब यूनिटी हो। सबसे बड़ा दुश्मन कौन है? जो यूनिटी को खत्म कर रहा है। खुदारा मुत्तहिद रहें, मुत्तहिद रहें। परदेश में आने का मकसद यह है कि हम और मुत्तहिद हो जाएं, क्योंकि इस वक्त सबसे ज्यादा दुनिया में मजलूम शिया है। हर जगह शिया मारे जा रहे हैं, इराक में शिया मारे जा रहे हैं, आप देख रहे हैं लबनान में शिया मारे जा रहे हैं, आप देख रहे हैं कि पाकिस्तान में शिया मारे जा रहे हैं, अफगानिस्तान में शिया मारे जा रहे हैं। लिहाजा मुत्तहिद रहे। अगर कोई भी इंतजार फैला रहा है वो बेवकूफ नादान है, उसे समझाने की कोशिश करें कि कौम का सबसे ज्यादा नुकसान जो होता है इंतजार से होता है। सलवात पढ़ी मोहम्मद वाले। अजीजान मन फारसी चंद जुमले अर्ज सुनम ببینید این کشور ما اینجا آمدیم اگر بدون هدف باشیم زندگی شما ضایع میشه، زندگی بچه های شما ضایع میشه. ما هزاران افراد را دیدم که خون گریه میکنن چون بدون برنامه آمدن گم شدن. این کشور اگر بدون برنامه باشه واقعا خطر است برای ایمان شما، برای بچه های شما، برای خانواده شما. از همه مهمتر چیز اتحاد بین المؤمنین مسلمین، حتی اتحاد بین خدا پرستان هست که ما اینجا متحد باشیم. ببینین عزیزان من، این زندگی فانی است، از همه مهم این بچه های شما. اگر یک بچه شما کافر بشه، مشروب بخوره، زانی بشه، مسئول کیست؟ مسئول شما پدر مادر هستی. لذا این کار واجب هست که ما یک اسکول داشته باشیم که اون بچه ما مثل اسکول کاتولیک کریشن اسکول دارن، همه دیگر اسکول دارن، چرا ما نداشته باشیم؟ این حکومت شما را حق میده، کمک میکنه، باید اسکول داشته باشیم تا این نسل آینده ما محفوظ باشه. اینا عاشقان امام زمان باشن، نه اینا عاشقان گناه بشن، عاشقان مشروب بشن، عاشقان قمار بشن. دیگر وای بر زندگی ما، های بر زندگی ما، لعنت بر زندگی این که یک بچه ما گم بشه، گمراه بشه، مثل شمر بشه. خیلی مواظب باشید. لذا این حدیث نورانی است، پیامبر اسلام حضرت محمد مصطفی سلام فرمودن اگر از غفلت پدر و مادر یک پسر یا یک دختر کافر بشه، نابود بشه، گمراه بشه، چقدر گناه بزرگ است. پیامبر فرمودن اون پدر و مادر بر من لعنت میکنن. الله اکبر. اگر مسلمان بر پیامبر خودش لعنت کنه مسلمانه؟ مسلمان نیست. این کدر گناه بزرگه. پیامبر میگه با عمل این پدر و مادر بر من لعنت کرده که یک پسر را کافر کرده، مشرک کرده، مشروب خور کرده. خیلی امانت بزرگی بچه های شما. ها محافظ باشید عزیزان من، اینجا امکانات بسیار زیاد، فقط یک چیز را با هم متحد باشیم. هر کسی که لا اله الا الله میگه، محمد رسول الله میگه، علی ولی الله میگه، صلوات بر محمد فرمان شنا. پیامبر فرمود انا و علی ابوا هذه الامه. پیامبر حدیث داره که من و علی پدر این مردم مؤمنین. وقتی که پدر ما یکی باشه ما چه میشیم؟ با هم برادر. اگر با هم ما اختلاف داشته باشیم یعنی ما پیامبر را انکار میکنیم. پدر ما پیامبر است، پدر روحانی ما مولا علی است. لذا ما با هم برادریم، با هم برادر زندگی کنیم. برای حفظ ایمان، برای حفظ این بچه ها واجب است، لازم است. حتی در سیاست هم یک باشیم. اگر ما سیاست یک باشیم 10,000 نفر میتونه یک نفر را مجلس بفرسته. چرا از این غافلی؟ اگر یک دو نفر هم نماینده ما مجلس باشند ما میتوانیم صدا بلند کنیم چرا بومیان ظلم میشه، چرا بومیان، چرا مزار شریف شیعه ها را میکشن. میدونید اینجا صدا میره بالا و این کشور قدرت هم داره، میتواند اونجا کمک کنه به مظلومین شیعه جهان. لذا این از همه مهمتره. خوب عزاداری کنیم، خوب گریه کنیم، ولی باید ما فراموش نکنیم کامیاب ترین، موفق ترین اون انسان است که همه جوانب ما کامیاب باشیم، در روحانیت، در اقتصاد، در سوشل مسائل، در سیاست هم ما متحد باشیم. یقینا یک نیرو میشیم. اگر ما متحد نباشیم نابود میشیم. هم اینجا بچه های ما ضایع میشن، هم ایمان ما ضایع میشه. این کشور لازم است که ما متحد باشیم. صلوات بر محمد فرمایید. حرف زیاد هست، چون وقت کم است و شما را نمیخوام زیاد خسته کنم. بریم طرف پروردگار، دعا کنیم که خدا توفیق بده که اینجا ما یک کاری بکنیم که امام زمان از ما راضی بشه. عزیزان من، شکر خود را کم نگیرید. شما اینجا به برنامه آمدید، برنامه الهی. شما فردا سفیر امام زمان میشید، چون امام وقتی ما میآیند اسلام جهانی میشه. شما این مردم را اسلام یاد میدی. شما خود را کم نگیرید. باید مسلمان واقعی باشید، مسلمان حقیقی، نه با زبان فقط. امام جعفر صادق علیه السلام فرمودند در کشور غیر اسلامی بهترین تبلیغ با عمل است. عمل، عمل، خاموش، تبلیغ خاموش. ببین همسایه شما اگر مسیحی است، ولادت امام علی میوه بدهشون، سوغات بدی، این حق داره. اینجوری میتونید جلب کنید اینو، با کردار خود کمک کنید به همسایه. همسایه حقوق داره. ما این امتحان کردیم، یک مسیحی الان همسایه رفیق ما هست، اون اینقدر عاشق اسلام شده به رفتار این آقا. هر ولادت کمک میکرد، میوه میداد. با اخلاق خوب رفتار کنید، با عمل خودتون سفیر اسلام باشید، سفیر مذهب شیعه باشید. می توانید. این حدیث را گوش کنید که پیامبر اسلام فرمود است اگر کشور غیر اسلامی زندگی می کنید، بر شما لازم است قبل از مردن 40 نفر کافر را مسلمان کنید. یه اسلامی حکم ہے، اگر غیر اسلامی ملک میں آپ رہتے ہیں منع نہیں ہے، مگر شرط رکھی حضور پاک نے، جائیں غیر اسلامی ملک میں مگر مرنے سے پہلے 40 غیر مسلمانوں کو مسلمان بنائیں، تاکہ وہی 40 آپ کے جنازے کو اٹھانے والے. لیکن ہم لوگ نادانی میں اپنے بچوں کو بھی غیر مسلمان بنا دیں. ہم اس لیے آئے ہیں، یہ الہی پروگرام ہے جس کے تحت تونے کونے میں حسین حسین ہو رہا ہے. امام زمانہ کی آمد کی تیاری ہے، لہٰذا تیار ہو جائیں، اپنے کردار سے لوگوں کو کشش کریں. کیونکہ دعائے توسل بھی مختصر پڑھنی ہے، گفتگو مختصر. صلوات پڑھی محمد و آل محمد. اللهم صل على محمد وآل محمد وعجل فرجهم سب ملك. اللهم صل على محمد وآل محمد وعجل فرجهم بلند آواز. اللهم صل على سب مل کے. اللهم لے جاتا تھا کربلا کی زیارت, مدینہ نجف کی زیارت, مفت میں, کوئی پیسے نہیں لیتا. شب جمعہ تھی, شب جمعہ کی رات مولا حسین کے ذریعے پہ اس نے مسائل پڑھے حضرت علی اکبر. واپس آ کے مسافر خانے میں سو گیا. اب دیکھیں حسین مولا کا کرم کیا. اللہ اکبر, اللہ. مولا حسین خواب میں آئے, فرمایا اے ذاکر تیرا شکریہ, تو میرے عاشقوں کو مجھ سے ملا دو. اللہ اللہ, مولا حسین شکریہ ادا کریں, اس سے بڑی کوئی جنت, کتنے نصیب اس کے بڑے. مولا حسین نے فرمایا ذاکر اس لیے تیرے خواب میں آیا ہوں, غور سے سنیں, جو مجلس میں چائے پلاتے ہیں, خدمت کرتے ہیں, بڑا اجر محفوظ ہے. حسین دیکھ رہے ہیں, حسین کی اما زہرا دیکھ رہے. سبحان سبحان. فرمایا ذاکر اس لیے تیرے خواب میں آیا ہوں, تیرے شہر میں ایک مومن ہے, یہ نام ہے. جی مولا. فرمایا جب بھی میری مجلس ہوتی ہے یہ مومنوں کی جوتیاں ٹھیک کر کے رکھتے ہیں, اس مومن کو میرا سلام پہنچا دینا. مرحبا
अमल से राजी,
छोटा सा अमल भी हुसैन उसको अजर। अब आइए तीसरी बात क्या कही, फरमाया तीसरी वजह इसलिए तेरे ख्वाब में आया ऐ ताके कभी शबे जुमा मेरे रोजे पे अली अकबर के मसाइब न पढ़ना। इसने ख्वाब में हाथ जोड़ दिया, मौला क्या मेरे मसाइब गलत पढ़े, क्या रिवायत गलत पढ़ी। फरमाया नहीं तूने रिवायत गलत नहीं पढ़ी, मैंने शर्त लगाई सिर्फ शबे जुमा जुमे की रात, ओ मेरे रोजे पे अली अकबर के मज़ाब न पढ़ना। मौला बजा क्या है, उसने फरमाया ओ शबे जुमा अम्मा जहरा और जो मांगना है आंखों में आंसू आ गए, दुआ के लिए शर्त है थोड़ा भी आंसू आ जाए दुआ को। अब तेरी फातिमा जरा जिल्द जा करे अली अकबर के सदगे में, अभी भी कुछ मरीज ला इलाज उन्होंने दरखास्त की है, मरीजों को शफा दे आजत मंदों की आजत हुई, आंखों में आंसू आ गए। अब दुआ पढ़े या फातिमत जहरा या बिन्त मोहम्मद या कुर्रत आइन रसूल या सैयद तना मौलाना इन्ना तवज्जहना वस्तशफना सलाम बिखेल अल्लाह वक्तम ना के बहन यदना हसन बड़े मजलूम। क्या एक शिकवा सुनेंगे, एक शिकवा है बीबी फातिमा जहरा का। एक जाकिर थे सैयद थे, उनके ख्वाब में बीबी फातिमा जहरा फरमाने लगी जाकिर मुझे पहचान मैं हुसैन की दुखी और इमाम फातिमा। अदब से उठ के बैठ गए, सलाम किया झुक के, बीवी सलाम मेरे लिए क्या हो। बीवी ने शिकवा की ये जाहिर जाकिर से था सबसे मोमिन से सबसे, क्या शिकवा, बड़ा दर्द भरा शिकवा। इसको दूर करें इंशाअल्लाह कि बीवी आपसे राजी हो जाए, एक मोमिन भी उठ के ऐलान कर दे बीवी राजी हो जाए। क्या शिकवा बीवी, बीवी ने फरमाए जाकिर तू मेरे हुसैन के लिए दस रातें मिंबर पे जाता है, मुसीबत पड़ता है लोगों को रुलाता है, मेरा शिकवा ये है क्या हसन मेरा बेटा है। अजीज हम कोता ही करते, 10 दिन इमाम हसन के लिए बशरा बनाए, एक मोमेंट भी ये पूरी कर सकता है बीवी की ख्वाहिश, यकीन उसकी जिंदगी बदल जाएगी, ऐलान करे कि मैं जिम्मेदार,
मैं स्पॉन्सर करता हूँ कश्ती देखने वहां में हसन का शराब ही मना बीवी का शिकवा दूर हो जाए बरकत मिलेगी यकीन बीवी ने फरमाया क्या हसन मेरा बेटा नहीं हसन मतलूब नहीं ओ हसन के लिए भी दस रात रोया करो हसन भी बड़े मतलूब अजीज वगैरह एक तरह से देखिए ना एक तरह से कह इमाम हसन से ज्यादा मजलूम इमाम हसन है किस एतबार से इमाम हुसैन को ऐसे प्यारे साथी मिले वफादार फरमाया किसी नबी को ऐसे असहाब नहीं मिले मगर इमाम हसन के पास ऐसे असहाब नहीं थे वो जालिमों ने मुसल्ला खेद लिया اور دوسری مظلومیت امام حسین کی کتنی بیویاں ہیں وفادار مومن متقی ہیں وہ فداکار ہیں مگر امام حسن کی مظلومیت عزیز اگر باہر کوئی مصیبت دیکھتا ہے باہر دشمن دیکھتا ہے تو دل کا درد جا کے بیوی کو سناتا وہ مگر جس کی بیوی اس کی قاتل ہو ظالمان نے زہر دیا امام کی بیوی زیادہ زہر دیا اتنا قاتل زہر دیا امام الٹی کر رہے خون کی الٹیاں جگر کے ٹکڑے امام نے فرمایا کیا فرمایا کنیز سے فرمایا کنیز ذرا جلدی جاؤ حسین کو بلاؤ یہ ظالمہ ملونہ کھڑی دیکھیں امام حسین کتنے کری یہ ظالمہ کہتی ہے مولا میں نے زہر دیا تو مولا میں نے زہر دیا میں حسین کو منہ دکھانے کے قابل نہ رہی اور میں زینب کو کیا منہ دکھاؤں گی میری مدد کریں امام حسن کتنے کریم ہیں فرماتے ہیں جلدی سے پچھلے دروازے سے نکل جا جو قاتل کو بچائے امام حسن عدید و ابھی آخری جملہ سن جس امام حسن کی والدہ خواب میں ایک ذاکر اسی طرح سے امام حسن بھی مشہور ذاکر ہے ایک عرب کے اس کے خواب امام نے فرمایا ذاکر تو میرے مصائب تو پڑھتا ہے لیکن ابھی تک تو نے میرے اصلی مصائب نہیں پڑھتا ذاکر نے کہا مولا میں سناتا ہوں کون سے آپ کے مصائب میں ذاکر کہنے لگا میں پڑھتا ہوں مولا جب بھی کوئی جنازہ تیار ہو کے گھر سے نکلتا وہ کبھی گھر واپس نہیں آتا یہ فقط حسن مظلوم کا جنازہ صرف دنیا میں حسن کا جنازہ مولا کہ آپ کے مصائب نہیں فرمائے میرے مصائب مگر اصلی نہیں مذاہب دوسرے پڑھتا ہے مولا میں پڑھتا ہوں لوگوں دنیا میں جتنی دشمنی ہو وہ مرنے کے بعد کوئی کسی کے جنازے پہ پتھر بھی نہیں مارتا مگر یہ زہرا کے لال حسن کا جنازہ ہے جس پہ ستر تیر اور ستر تیروں کی بارش مولا یہ آپ کے مصائب نہیں میرے مصائب مگر میرے اصلی مصائب کچھ ذاکر نے پھر دوسرا مصائب مولا میں پڑھتا ہوں جنازہ جب واپس گھر میں آیا اور جب زینب کی نظر پڑی मेरे मसाइल, मगर मेरे असली मसाइल जाकर थक गए, अब हाथ जोड़ मौला फिर मुझे नहीं पता, आप खुद बताए आपके असली मसाइल। सैयदो माफ करना, मोमिनो माफ करना, बड़ी सख्त रिवायत है, बहुत मासूम की जबान सुनेंगे क्या फरमा इमाम ने अपनी जबान से अपने मसला। आपसे माजरत कहता हूँ, लेकिन आपसे ज्यादा अगर मजलिस में इमाम जबान तो माफ करना बहुत सख्त मसला है। ये लोग पानी रोते हैं, आप खून रोते, इमाम के मसला, इमाम के जबान पढ़ सकते। अब इमाम खुद सुना, इमाम फरमाते जाकिर सुन मेरे असले मसाइल क्या है, ओ मदीने की गली में एक दर पे आग लगी थी, इशारा समझे किसका घर, मदीने की गली में किसका घर जा रहा।
उन हाथों को काटिए जिन्होंने जहरा कुता दिया
की चीखे बुलंद लोग हैरान हुए इसमें रोने की क्या बात है ये पूछ रहे मर्द के लिए सबसे बड़ी मुसीबत कौन
अली की चीखे बुलंद हुए लोग हैरान हुए अली क्यों चीख रहे मौला उसका सरार समझ गए रोके फरमाया मर्द के लिए सबसे बड़ी मुसीबत ये है कि वो फात है से ये पूछते हैं